नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 10 गते बिहान 7 बजेको भिजन न्युज अपडेट पछि प्रसारण हुने कार्यक्रम जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। हरेक महिनाको 10 गते बिहान हामीले जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। हल्दीबारी गाउँपालिका क्षेत्रभित्र भइरहेका विकास निर्माणका कामका सन्दर्भमा हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसँग हामीले यो कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने र जनताका सवालहरूलाई सम्बोधन गर्ने गरेका छौँ। आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग विशेष कार्यक्रममा उपाध्यक्ष डम्बरबहादुर गिरीसँग हामी कुराकानी गर्न गइरहेका छौँ। आज गाउँ परिषद सभा प्रारम्भ हुँदैछ। आज 10 गते देशैभरका सबै पालिकाहरूले आज परिषद बैठक गर्दैछन् र आगामी आर्थिक वर्षका लागि बजेट निर्माणका लागि छलफल प्रारम्भ गर्नेछन् र आजको अङ्कमा हामी उपाध्यक्ष डम्बर गिरीसँग कुराकानी गर्नेछौँ। उहाँले हल्दीबारी गाउँपालिकाले आजसम्म गरेका काम र आगामी आर्थिक वर्षका योजना कस्ता योजनाहरूलाई छनौट गरिँदैछ भन्ने विषयमा आजको अङ्कमा यहाँहरूलाई जानकारी दिनुहुनेछ। उपाध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो विज्ञान।
नमस्कार छ।
अहिले आज त बजेट बनाउने दिन, यहाँहरू निर्वाचित भएको 4 वर्ष पुरा पुगेर 5 वर्षको बजेट यहाँहरू तयारी गर्दै हुनुहुन्छ, यहाँहरूको आजको प्राथमिकता के हो उपाध्यक्षज्यू?
आज हाम्रो हल्दीबारी गाउँपालिकाको मात्रै नभएर देशैभरि नै आज कानुनमै सम्भवतः आज असार 10 गति स्थानीय तहको चाहिँ आज नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने दिन हो। त्यसमा हाम्रो यो 10 गाउँ सभा हो र सम्भवतः हाम्रो यो कार्यकालको यो करिब करिब यो अन्तिम सभा हो। हामीले सम्भवतः अर्को सभा फेरि गर्न सक्ने सम्भावना कम छ, किनभने सरकारले अब योभन्दा अगाडि पनि अनौपचारिक रूपमा भनिसकेको छ फागुन चैततिर निर्वाचन गर्नुपर्छ भनेको छ। हाम्रो कार्य अवधि पनि सम्भवतः यो असारबाट 4 पुरा भएर 5 हाम्रो प्रवेश गर्छ, हामी यो निर्वाचनको वर्षमा लागेका छौँ। हामीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटहरू अब यो स्थानीय सरकार, स्थायी प्रकृतिको सरकार, जनताको प्रत्यक्ष सरकार राख्ने सरकार भएकोले गर्दा यो स्थायी प्रकृतिको सरकार भएकोले हरेक वर्ष नयाँ नयाँ कार्यक्रमहरू धेरै ल्याउने गरेको स्थिति बन्दैन। हामीले यस वर्षको आगामी आर्थिक वर्षको लागि हामीले योभन्दा अगाडि निरन्तरता दिँदै आएका कामहरू जो चाहिँ जसले जनताहरूलाई प्रत्यक्ष रूपमा लाभ लिइरहनु भएको छ, जसले जनतालाई राहत पुगेको छ, त्यो खालको योजनाहरूलाई हामीले निरन्तरता दिएका छौँ। सम्भवतः हाम्रो चाहिँ हिजै कार्यपालिकाको बैठकबाट हामीले विभिन्न चरणका चाहिँ बैठक छलफलहरू, विषयगत समितिका बैठकहरूमा छलफल गर्दै बजेट तर्जुमा समितिले तयार पारेको नीति तथा कार्यक्रम र बजेटलाई हिजो कार्यपालिकाबाट पनि सर्वसहमत रूपमा पास गरेर आज सभामा प्रस्तुत गर्ने गरी हामी तयारीमा रहेको अवस्था छ र हामीले चाहिँ धेरै कुराहरू नयाँ हामीले समेटेनौँ। हाम्रा चाहिँ पुरानै कुराहरूलाई यथावत हामीले राखेर गएका छौँ, किनभने यो अन्तिम वर्ष हो। हाम्रा केही बहुवर्षीय आयोजनाहरू चाहिँ गत वर्षदेखि सञ्चालन रहेका केही आयोजनाहरूलाई पनि बजेट हामीले विनियोजन गर्नुपर्ने थियो। त्यो भएको कारणले गर्दाखेरि अब यो बिचमा गत आर्थिक वर्षमा पनि लकडाउनको कारणले गर्दा थुप्रै आयोजनाहरू चाहिँ अधुरो रहेका, अलपत्र परेका थिए। हामीले यो अन्तिम वर्ष भएकोले गर्दा कतिपय चाहिँ अधुरो रहेका, अपुरो रहेका, गर्दै आउँदा पछि परेका खालका योजनाहरूलाई पनि प्राथमिकता राखेर काम गरेका छौँ। र हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामीले चाहिँ अहिले स्वास्थ्य र शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर हामीले यस वर्षको बजेटहरू निर्माण गरेका छौँ र यथावत दिनुपर्ने भौतिक चाहिँ पूर्वाधारका हामीले नयाँ कुनै पनि योजनाहरू बनाएनौँ, पुरानै योजनालाई निरन्तरता दिउँ, बहुवर्ष बाहेक हामीले अरू कुनै योजनाहरू थपेनौँ र हामीले अरू गरौँ भन्नेको चाहिँ अब अहिलेको आवश्यकता चाहिँ एउटा कोभिडको महामारीमा अहिले हामीले शिक्षा र स्वास्थ्यमा हामी कमजोर रहेछौँ भन्ने गरेको हिसाबले अहिले हामी शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर हामीले यो वर्ष, यो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आज हामी पेश गर्दैछौँ।
अहिले चाहिँ यसो फर्केर हेर्दा यहाँहरू निर्वाचित भएको चाहिँ 4 वर्ष पुरा भयो असार 14 गते नागरिकहरूले यहाँहरूलाई मत दिएर हल्दीबारीको विकास समृद्धिका लागि चाहिँ यहाँहरूले नेतृत्व गर्नुहुन्छ भनेर पठाएका थिए। थुप्रै यहाँहरूले काम गर्नुभएको छ, ती गरेका कामहरू मध्येका प्रमुख उल्लेख्य कामहरू यहाँहरू निर्वाचित भएपछि यो चाहिँ साँच्चै राम्रो काम गरियो भनेर यहाँलाई लागेका विषय के हुन् उपाध्यक्षज्यू?
हामीले हल्दीबारी गाउँपालिकामा निर्वाचित भएर आउँदासम्म हल्दीबारी गाउँपालिकाभित्र मैले पूर्वाधारबाटै म प्रवेश गर्न चाहन्छु। हल्दीबारी गाउँपालिकाभित्र 100 मिटर पनि कालो पत्र थिएन, एक किलोमिटर मात्रै होइन 100 मिटर पनि कालो पत्र थिएनन्। आज हामी निर्वाचित भएर आइसकेपछि करिब करिब अहिले पनि 22-24 किलोमिटर कालो पत्रै भइसकेको छ भने अरू हुने चरणमा छन्। झन्डै झन्डै हाम्रो यो कार्यकाल सम्ममा हामीले अहिले बहुवर्ष ठेकाहरू लगाएर काम सम्पन्न हुँदा सबै गर्दा झन्डै 73-74 किलोमिटर कालोपत्रे बाटोहरूमा चाहिँ हामीले हल्दीबारी गाउँपालिकाभित्र ती खालका योजनाहरू विभिन्न खालका भनौँ न बाटाहरू 1 दर्जन जति बाटाहरू हामीले कालोपत्रे ठेक्का लगाएका छौँ। कोही सम्पन्न हुने चरणमा छन्, कोही सुरु हुँदैछन् भने कोही आधा उधी काम भइसकेको अवस्था छ भने हामीले झन्डै 73-74 किलोमिटर कालोपत्रे सडकलाई हामीले अगाडि बढाएका छौँ। पूर्वाधारको क्षेत्रमा झन्डै हामीले चाहिँ 400-500 किलोमिटर जति बाटो चाहिँ भनौँ न हाम्रो सञ्जालहरू भित्रभित्रका बाटाहरू हामीले चाहिँ स्तर वृद्धि गऱ्यौँ भने हामीले झन्डै 200 जति किलोमिटर जति बाटोहरू चाहिँ मान्छेहरूको खेत जमिनमा जाने बाटो, निजी प्रयोजनको लागि आफ्नो घरहरूमा जाने बाटोदेखि लिएर विभिन्न सङ्घ संस्थाहरूसँग पुग्ने बाटोहरू हामीले चाहिँ त्यो बाटोको सञ्जालहरू बनायौँ भने हामीले भौतिक पूर्वाधारको क्षेत्रमा बाटोको सडकको चाहिँ उसमा चाहिँ सञ्जालमा चाहिँ हामी अग्रपङ्क्तिमा रहेर काम गऱ्यौँ। र अहिले हल्दीबारी गाउँपालिकाभित्र चाहिँ बाटोहरूमा बाटोघाटोहरूमा होला अब काहीँ खाल्टा परेका छन्, अब कति सबै कुराहरूलाई समाधान गर्न सकिँदैन स्रोतको कमीको कारणले, तर बाटोको सञ्जाल यति धेरै विस्तार भएको छ तपाईँको चाहिँ गुनासो गर्ने गरेको ठाउँ छैन। हेर्नुहोस् एउटा यो रह्यो। दोस्रो तपाईँको चाहिँ जनताहरूसँग प्रत्यक्ष राख्ने सरकारको विषय, जनताको आधारभूत आवश्यकताहरू, स्वास्थ्यको कुरामा हाम्रो अब साबिक जलथल हल्दीबारी गोल्लाब र जलथल मिलेर गाउँपालिका निर्माण भएको यो सबैलाई थाहा छ। त्यहाँ स्वास्थ्य चौकीहरू छन् भने जलथलको चाहिँ 2 वार्ड बढी चाहिँ भनौँ न 3 र 5 स्वास्थ्य चौकीहरू थिएनन्, अहिले चाहिँ हामीले चाहिँ स्वास्थ्य चौकी समेत निर्माण गरेर सम्भवतः यो असार 15 गतेबाट 2 स्वास्थ्य चौकी चाहिँ हामीले सञ्चालनमा ल्याउँदैछौँ। हामीले स्वास्थ्य भनेपछि हाम्रो 5 वडामा स्वास्थ्यका चौकीहरू स्थापना गरेका छौँ। हामीले अब हामीसँग हिजो कार्यालयहरू थिएनन्, अहिले 3 नम्बरको वडा कार्यालयहरू, 5 नम्बरको कार्यालय बन्दैछ, 3 नम्बरको यही 15 गतेबाट कार्यालयमा प्रवेश गर्दैछौँ। गाउँपालिकाको कार्यालय चाहिँ अन्तिम चरणमा पुगेको छ, झन्डै 90% भन्दा माथि काम सम्पन्न भएको छ। अब हामी सम्भवतः यो भदौबाट नयाँ कार्यालयमा पनि गाउँपालिकाको कार्यालय थिएन, हामीले चाहिँ अरूले आफ्नो निजी प्रयोजनको लागि बनाइएको घरमा बसेर हाम्रो झन्डै यो कार्यकाल नै बिताउन लागिसकेका थियौँ। त्यो भएको कारणले गर्दाखेरि सम्भवतः यो भदौबाट हामी नयाँ कार्यालयमा हामी सर्ने गरेको सम्भावना छ। भौतिक पूर्वाधारको क्षेत्रको कुरा मैले गरेँ, स्वास्थ्यको कुरा हामी अब स्वास्थ्यमा हामीले चाहिँ अब विभिन्न खालका चाहिँ ल्याबहरू सञ्चालन गरेका छौँ, प्रत्येक सेन्टरहरू सञ्चालन गरेका छौँ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ स्वास्थ्यको क्षेत्रमा पनि 5 वडामा हामीले स्वास्थ्य केन्द्रहरू स्थापना गरिसकेका छौँ, स्वास्थ्य चौकीहरू भने। शिक्षाको क्षेत्रमा हामीले चाहिँ शिक्षामा समग्र हाम्रो बजेट हामीले झन्डै 24-25% बजेट हरेक वर्ष हामीले लगानी गर्दै आएका छौँ। अब प्राविबाट मावि चलेका, प्राविबाट आधारभूत चलेका विद्यालयहरूमा हामीले विषयगत शिक्षकहरूको व्यवस्थापन गरेका छौँ। विद्यालयहरूमा कुनै पनि चिजको चाहिँ भौतिक पूर्वाधारका क्षेत्रमा निकै परिवर्तनहरू गरेका छौँ। त्यहाँभित्र विद्यालय, सामुदायिक विद्यालयमा कसरी सुधार गर्न सकिन्छ भन्ने गरेको हिसाबले विद्यालयलाई जहाँ शिक्षक त्यहाँ, जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नारालाई हामीले चाहिँ अगाडि बढाएर विद्यार्थीहरू भएको ठाउँमा हामीले अन्य शिक्षकहरू, अन्य बाल शिक्षकहरूको व्यवस्थापन गरेर पनि हामीले शिक्षा क्षेत्रमा नयाँ खालको हिसाबले चाहिँ एउटा नमुनाको हिसाबले चाहिँ अगाडि बढाइरहेको छौँ, शिक्षा क्षेत्रमा पनि बढेका छौँ। तपाईँको चाहिँ यस्तै थुप्रै कुराहरू हामीले चाहिँ पर्यटकीय क्षेत्रहरू छन्, हामीसँग झापामा सबैभन्दा ठुलो वनजङ्गलहरू भएको क्षेत्र हो, हामीले चाहिँ जलथल जङ्गल त्यसलाई हामीले अहिले द्रोणाचार्य पर्यटक सडकको उसबाट नामकरण र हामीले एउटा पर्यटक सडकहरू हामीले चाहिँ त्यहाँ खोल्ने क्रममा छ भने हाम्रो अर्को चाहिँ 91.56 हेक्टर जमिनमा फैलेको एउटा भेलागढी वनमा चाहिँ हामीले लोकतान्त्रिक साहित्य स्मृति पार्क भनेर एउटा हामीले चाहिँ पार्कको अवधारणा लिएर त्यो पार्कका कामहरू पनि अगाडि बढिरहेको अवस्था छ भने हामीले हिजो र आजमा हामीले भन्ने भन्दा पनि जनताहरूले आफै छुट्याउनु भएको छ। बाहिरबाट सरकारहरू विषय चाहिँ व्यक्तिहरूले आफै भन्नुहुन्छ, हल्दीबारीले वास्तवमा यो 4 वर्ष पुगेर आज यो कार्यकालमा हामीले कल्पना मान्छेले कल्पना गरेको भन्दा हामीले नसोचेको भन्दा बढी काम हामीले उठाएका छौँ। त्यो भएको कारणले गर्दा हल्दीबारीमा हामीले स्थानीय सरकार हुनुको नाताले स्थानीय सरकारले खेल्नुपर्ने भूमिकाहरू खेलेर हल्दीबारीलाई हामीले विकास र समृद्धि सँग चाहिँ अगाडि बढ्ने कुरामा जोड्ने कुरामा चाहिँ हामीले काहीँ कन्चुसाई गरेनौँ। र आज हल्दीबारी गाउँपालिकाबाट हिजो चाहिँ बिजुली पानीका कारणले, बाटोघाटोको कारणले, विद्यालयका कारणले मानिसहरू चाहिँ बिर्तामठ नजिकैका सहरहरू बिर्तामठ लगायत भद्रपुरहरूतिर जाने क्रम बढ्दो थियो भने अहिले सम्भवतः हल्दीबारीबाट बाहिर जाने नागरिकहरू हल्दीबारीबाट हामीले चाहिँ अहिले पनि खेतीपाती उहाँहरूको यहाँ छ, उहाँहरू एक कट्ठा दस्तुर जमिन किनेर बाहिर जानुहुन्थ्यो भने अहिले उहाँहरूको त्यो सहर बजारमा भएको कुरा चाहिँ बिक्री हुने हो भने उहाँहरू गाउँ फर्केर, गाउँ फर्क अभियानमा भनौँ न, गाउँ फर्किने स्थितिमा छ। किनभने अब यहाँ कुनै चिजको अभाव छैन, हरेक ठाउँ बिजुली पानी पुगेको छ, हामीले खाने पानीका चाहिँ सबै ठाउँ विस्तार गरेका छौँ, काहीँ विस्तार हुन बाँकी ठाउँमा पनि खाने पानीहरू बनिरहेको अवस्था छ। त्यो भएको कारणले गर्दा जनताहरूले पाउनुपर्ने एउटा सहरमा पाउनुपर्ने सुविधा पनि हामीले यहीँ दिएका छौँ। त्यो भएकोले गर्दा अहिले बिर्तामोड, भद्रपुर, अन्य सहरहरूभन्दा हल्दीबारी चाहिँ त्यत्रो पछि परेको स्थिति छैन। विकासमा कुरादेखि लिएर सबै कुराले, त्यो चाहिँ हामीले भन्दा पनि यहाँका जनताहरूले सडकमा चोकमा बसेर कुरा गरेको स्थिति छ। त्यो भएकोले कारणले गर्दा हामीले यो विकास निर्माण गर्ने कुरामा काहीँ कन्सेसाई गरेनौँ र जनतालाई सन्तोषजनक रूपमा चाहिँ हामीले कृषिका क्षेत्रहरूमा चाहिँ हामीले विभिन्न खालका कार्यक्रमहरू लिएर अगाडि बढाएका छौँ। हिजो चाहिँ तपाईँको हामीले घरबाट हामी आफैले पनि हेर्दाखेरि पर 2-3 किलोमिटर 2-4 किलोमिटर हाम्रो आँखाले देखिन्जेलसम्म खाली जमिनहरू हुन्थे भने अहिले हामीले घरबाट बाहिर काहीँ कतै देख्न सक्ने गरेको स्थिति छैन। किनभने मान्छेले चाहिँ हिजो एक बाली मुस्किलै धान बाली लाग्थ्यो, आज 3 बालीसम्म लगाउने गरेको स्थिति बनाएको छ। हामीले झन्डै 2500-3000 मान्छेहरूलाई सिँचाइका मोटरहरू दिएका छौँ। हामीले सिँचाइका मोटरहरूलाई भोल्टेजलाई तानेर भोल्टेज सुधार कार्यक्रमहरू विद्युत प्रायोजनसँग हामीले समन्वय गरेर त्यो खालको काम गरेका छौँ। र हामीले यसरी यो हाम्रो कार्यकालमा जनताहरूलाई एउटा विकासको अनुभूति दिने गरी होइन, गर्दा त हुने रहेछ, यत्रो वर्ष किन भएन, अहिले गर्दा चाहिँ हुने, पहिला किन भएन भन्ने गरेको चाहिँ एउटा चोकचोकमा बसेर बहसको विषय बनेको छ। अरे यत्रो रहेछ त पैसा र यो चाहिँ यत्रो काम भएको छ, पहिला किन भएन त, कसरी भएन र अहिले कसरी यत्रो भयो भन्ने गरेको चाहिँ एउटा छलफलको विषय, चर्चाको विषय चाहिँ जनताहरूको बिचमा बनेको छ।
अहिले चाहिँ यहाँहरूले अत्यन्तै नमुनाकै रूपमा हल्दीबारीमा कामहरू गरिरहनु भएको छ भन्ने गरेको कुरा त बाहिर बजारमा चर्चा पनि छ। यहाँहरूले उत्पादनको क्षेत्रलाई जोड दिनुभएको छ। यहाँहरूले चलाइरहेको कृषि क्षेत्रको कार्यक्रमहरू चाहिँ हल्दीबारीको बाचा झापाभरि माछा भनेर यहाँहरूले बजेट नीति कार्यक्रम अगाडि बढाइरहनु भएको थियो। कृषि र पर्यटन मार्फत समृद्धि भन्ने तपाईँहरूको मूल थिम नै छ। यो गरेको हिसाबमा कृषिको क्षेत्रमा गरिएको लगानीबाट नागरिकहरूको जीवनस्तर चाहिँ केही परिवर्तन हुन थाल्यो, केही अगाडि आउन थाल्यो, यहाँले के अनुभूति गर्नुभएको छ उपाध्यक्ष?
हाम्रो मूल नारा हल्दीबारीको दृष्टि कृषि र पर्यटन मार्फत समृद्धि भन्ने हाम्रो मूल नारा छ। हल्दीबारीमा हामीले चाहिँ जुन खालको चाहिँ माछा हामीले हल्दीबारीको बाचा झापाभरि माछा भन्ने कार्यक्रम सञ्चालन गऱ्यौँ, अहिले प्रदेशले पनि हामीलाई पोखर क्षेत्रको रूपमा घोषणा गराएको छ। हाम्रो यो तेस्रो वर्षको अब कार्यक्रम चल्दैछ। झन्डै हाम्रोमा झन्डै चाहिँ निकै 300-350 हेक्टर जमिनहरूमा चाहिँ माछाहरू चाहिँ साथीहरूले खोल्नु भएको छ। झन्डै 50 परिवारभन्दा बढी साथीहरू चाहिँ त्यहाँ आबद्ध हुनुहुन्छ। र अहिले हामीले अलिकति सोचे जस्तो हामीले भने जस्तो चाहिँ हामीले अलिकति त्यसमा चाहिँ हामी पछि पऱ्यौँ। के मानेमा पऱ्यौँ भने हामीलाई यो विश्व महामारी यो कोभिडले गर्दाखेरि चाहिँ हामीले हाम्रो अवस्था के हो भन्ने कुरा चाहिँ बाहिर सतहमा हामीले खुलेर ल्याउन सक्ने गरेको स्थिति बनेन। किन बनेन भन्दा अब गत वर्षदेखि हामीलाई चाहिँ गत वर्ष पनि अब यही खालको चाहिँ स्थितिले छोप्यो। अहिले पनि अब बाहिर चाहिँ अब अवस्था मैले धेरै भन्नै परेन, तपाईँलाई पनि थाहा छ, सबैलाई थाहा भएकै विषय हो। त्यो भएको कारणले हो। तर हामीले कृषिमा हामीले हाम्रा चाहिँ दाजुभाइ, हाम्रा आमा बुवा दाजुभाइहरूलाई हामीले चाहिँ सन्तुष्ट बनाएका छौँ। हामीले चाहिँ दिनुपर्ने सुविधाहरू हामीले त यति मात्रै हुने नि, हामीले त हल्दीबारी गाउँपालिकाले आफ्नै लगानीमा 10 भाइ बहिनीहरूलाई पशु बाली विज्ञान र पशु विज्ञानमा प्राविधिक विषयमा पढाएर अहिले उहाँहरूले एक वर्ष चाहिँ हामीले पढाइदिए, गाउँपालिकाले पढाइदिए बापत एक वर्ष गाउँपालिकामा निशुल्क स्वयंसेवकको रूपमा काम गर्ने भनेका थियौँ, त्यो उहाँहरूले गर्नुभयो। अहिले उहाँहरूलाई हामीले श्रम ऐनमा व्यवस्था भएको सुविधा दिएर 10 भाइ बहिनीहरूलाई हामीले 5 वार्डमा 2 दरले हामीले चाहिँ प्राविधिक खटाएका छौँ। हामीले गाउँपालिकाले आफै उत्पादन गरेर प्राविधिक समेत हामीले चाहिँ खटाइसकेको अवस्था छ भने कृषिमा त हामीले हाम्रो प्राविधिकहरू गाउँपालिकामा भएका हामीले उत्पादन गरेका प्राविधिकहरू यसरी लाग्नु भएको छ। त्यो भएकोले गर्दा कृषिमा सन्तोषजनक छ, त्यस्तो चाहिँ छैन। अब अहिलेको यो विश्व महामारीले गर्दा मात्रै अलिकति केही अलिकति तल समस्या भएका छन्, तर त्यसलाई पनि हामीले अब कसरी जान सकिन्छ भन्ने चाहिँ छलफलको विषय बनाएर अघि बढिरहेछौँ।
अहिले चाहिँ यहाँहरूले काम गरिरहँदाखेरि शिक्षाको क्षेत्रमा पनि अत्यन्तै प्रभावकारी ढङ्गले कामहरू अगाडि बढाउँदै हुनुहुन्छ, शिक्षा क्षेत्रका पूर्वाधारको विकास यहाँहरूले चाहिँ देशैभरिको नमुनाका रूपमा शिक्षकहरूलाई कार्यविधि बनाएर ऐन कानुन बनाएर चाहिँ आफ्नो पालिकाभित्र चाहिँ जहाँ अपुग शिक्षकहरू छन् त्यहाँ धेर भएका ठाउँका शिक्षकहरू पठाउने विषयगत व्यवस्थापन गर्ने गरेको कामहरू गर्दै हुनुहुन्थ्यो। अहिले यो पछिल्लो समय चाहिँ कोभिडकै कारण शिक्षा क्षेत्रलाई अलिक अप्ठ्यारो पऱ्यो हो कि?
शिक्षा क्षेत्रलाई मात्रै नभएर समग्र सबै क्षेत्रलाई अहिले कोभिडको कारणले समस्या परेको छ। अब शिक्षा क्षेत्रमा हामीले विगतदेखि अब हिजो सामुदायिक विद्यालयमा चाहिँ विद्यार्थीहरूले कम्प्युटर सिआइसी हेर्नुपर्ने स्थिति थियो। अहिले सामुदायिक विद्यालयमा हामीले मावि आधारभूतहरूमा कम्प्युटर ल्याबहरू निर्माण गरेका छौँ। विद्यार्थी सङ्ख्याको आधारमा प्राविहरूमा समेत कम्प्युटरको ल्याबहरू स्थापना गरेका छौँ। हामीले चाहिँ कम्प्युटर ल्याब मात्रै दिएनौँ, हामीले कम्प्युटर टिचर समेत व्यवस्थापन गरेका छौँ। त्यो भएको कारणले गर्दा चाहिँ विद्यालयमा त्यस्तो छ। बाल शिक्षकहरू हिजो चाहिँ श्रम ऐनमा व्यवस्था भए अनुसारको सेवा सुविधा सम्भवतः हामी नेपालमा पहिलो गाउँपालिका हो। हामीले पहिलो आर्थिक वर्षबाट श्रम ऐनमा व्यवस्था भए अनुसारको सेवा सुविधा हामीले बाल शिक्षक विद्यालय कर्मचारीहरू विद्यालय सहयोगीहरूलाई दिँदै आएका पनि थियौँ। त्यो भएकोले गर्दा हामीले सामुदायिक विद्यालय सुधार भनेर मैले अघि पनि जोडेँ, तपाईँको चाहिँ विज्ञान शिक्षकहरू गणित शिक्षक अङ्ग्रेजी शिक्षकहरू थिएनन्, ती विषयगत शिक्षकहरूको व्यवस्थापन पालिकाले पहिल्यै सुरै आर्थिक वर्षबाट गर्दै आयो। हामीले चाहिँ खेलाडी प्रशिक्षकहरू राखेर हामीले योग शिक्षकहरू कराटेका चाहिँ शिक्षकहरू तपाईँका चाहिँ कबड्डीका राष्ट्रिय खेलाडीहरूलाई हामीले प्रशिक्षकको रूपमा राखेर हामीले घुम्ती टिचरको रूपमा प्रयोग गरेर खेलकुद क्षेत्रबाट पनि हामीले अगाडि बढायौँ भने विद्यालयका संरचनाहरू हिजो चाहिँ खाल्टा खुल्टी वर्षामा चौरी टेक्न नसक्ने अवस्थाहरू थिए, कक्षा कोठाहरू चुइने झ्यालहरू थिएनन्, ढोका थिएनन्, विभिन्न खालको अभाव थियो, बिजुली पाइन, यी सबै कुराहरूको हामीले क्रमशः व्यवस्थापन गऱ्यौँ। त्यति मात्रै होइन, तपाईँको विद्यार्थी भाइ बहिनीहरूले चाहिँ कयौँ दिनदेखिको चाहिँ सडै गलेका खाजाहरू खाने बाहिर चोकतिर जाने त्यो खालको चाहिँ थियो। अहिले हामीले सबै सामुदायिक विद्यालयमा माविमा आधारभूतमा हामीले क्यान्टिन निर्माण गरेर विद्यालयकै ग्राउन्डभित्र सुविधा सम्पन्न क्यान्टिनको व्यवस्था हुने व्यवस्था मिलाएका छौँ भने यसै आर्थिक वर्षमा पनि हामीले अब करिब करिब प्राविहरूमा चाहिँ हामीले क्यान्टिन निर्माण गर्नुपर्छ सबैमा भनेर हामीले सबै विद्यालयहरूमा चाहिँ हामीले क्यान्टिन निर्माण गरेका छौँ भनौँ न चमेनागिरी। त्यो भएको कारणले गर्दाखेरि अरू पनि थुप्रै कुराहरू छन्, हामीले विद्यालय सञ्चालनमा चाहिँ केही सहयोग पुगोस्, विद्यालयमा विद्यार्थी चाहिँ अभिभावकहरूको बाक्लो उपस्थिति होस् भनेर केही अनुदान दिनेदेखि लिएर हामीले शिक्षामा यति धेरै कार्यक्रमहरू लगानी गरेका छौँ, तर हामीले यसको परिणाम प्राप्त गर्ने कुरामा चाहिँ अब हामीलाई कोभिडको कारणले गर्दा थलियो भनेपछि हामी अझै कमजोर रहेछौँ। अब हामी प्रविधि मन्त्री बनाउनुपर्छ, प्रविधिसँग जोड्नुपर्छ भन्ने गरेको हिसाबले चाहिँ अब त्यो खालको हिसाबले अघि बढिरहेका छौँ शिक्षा क्षेत्रमा। अब त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले शिक्षामा त अब हामीले लगानी हामी पहिल्यै वर्षबाट निकै रङ्गलबाट शिक्षामा थुप्रै समस्याहरू थिए, त्यसलाई समस्याको समाधान गर्दै गर्दै अब एकैचोटि सम्भव थिएन, बिस्तारै बिस्तारै गरेर अहिले शिक्षामा त हामीले भौतिक संरचना मात्रै नभएर भित्र गुणस्तर शिक्षा समेत हामीले चाहिँ धेरै परिवर्तन गरिसकेको अवस्था छ।
यहाँहरूले गर्दै गरेको यो भेलागुडी सहित लोकतान्त्रिक पार्कको अवस्था त अहिले चाहिँ पर्यटकहरू आउने के अरे सहज ढङ्गको त्यहाँबाट स्थानीयले आम्दानी नै गर्न सक्ने गरेको ठाउँमा पुर्याउनु भयो। जलथलको यहाँहरूले बनाउने भनिरहेको चाहिँ व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ, के छ अवस्था?
भेलागुडीको चाहिँ अहिले हाम्रो अब पार्क निर्माण क्रममा छ, फेरि हामीले अर्को दोस्रो चरणको पनि ठेक्का बन्दोबस्त गरेका छौँ। अब पहिला हामीले चाहिँ संरचनाहरू त्यहाँ चाहिँ बनायौँ, अहिले अब संरचनाहरू सिमसारहरूलाई संरक्षण गर्नेदेखि लिएर विभिन्न खालका कार्यक्रमहरू पहिलो प्याकेजमा गऱ्यौँ। अहिले दोस्रो प्याकेजमा फेरि नेपाल सरकारको पर्यटन मन्त्रालयबाट चाहिँ उड्डयन हामीलाई एउटा कार्यक्रम परेको थियो साझेदारीमा, त्यो कार्यक्रमको चाहिँ हामीले ठेक्का बन्दोबस्ती गरेर टुङ्गिसकेको अवस्था छ भने अब हामी यही हाम्रो कार्यकालमा भेलागुडीमा एउटा आकर्षणको केन्द्र, एउटा झापाको सबैभन्दा राम्रो आकर्षण केन्द्रको रूपमा हामीले पार्क निर्माण गरिरहेछौँ, निर्माण चरणमा छ। अहिले पनि दैनिक 500,000 मान्छेहरूको उपस्थिति हुने, छुट्टी बिदाको दिन त त्यहाँ चाहिँ हजारौँ मान्छेहरूको उपस्थिति हुने त्यो अवस्था चाहिँ छ। अब यो चाहिँ तिनवटा पालिकाको एउटा सेन्टरमा परेको कारणले पनि त्यहाँ बढी चाहिँ पर्यटक आन्तरिक पर्यटकहरूको चाहिँ बढ्दो क्रम छ। जस्तो भद्रपुर बित्तामठ चाहिँ यसको सिमाना परेकोले गर्दा अब यहाँ चाहिँ तिनैवटा पालिकाका जनताहरूले लाभ लिन सक्ने गरेको स्थिति छ। त्यो गर्दाखेरि चाहिँ भेलागढी अहिले बन्ने बनिरहेको अवस्था छ भने हामीले जलथल जङ्गललाई चाहिँ एउटा त्यो जलथल जङ्गललाई हामीले संरक्षण गर्न सक्ने हो। त्यहाँभित्रका वन्य जन्तुहरूलाई वैधानिक ढङ्गबाट भोलि चाहिँ हामीले त्यहाँ व्यवस्थापन गर्ने हो भने त्यो जलथल जङ्गल एउटा आम्दानीको ठुलो स्रोत हल्दीबारीको बन्न सक्छ। अब अहिले हामीले चाहिँ सबै वन उपभोक्ता समितिहरूलाई तपाईँहरू हल्दीबारी गाउँपालिकासँग समन्वय गर्नुपर्छ भनेका छौँ, किनभने कतिपय कछन कबल कतिपय बारादशी कतिपय भद्रपुरतिर पर्छन्, तर यो समग्र जलथल जङ्गल हो र यो जलथल जङ्गल भन्ने बित्तिकै हल्दीबारीको स्थानीय सरकारको मातहतमा रहेर उहाँहरूले काम गर्नुपर्छ। तर कतिपय वन समितिहरू अहिले पनि तपाईँको चाहिँ यो कानुनी कुराहरूको कारणले गर्दाखेरि चाहिँ दाम्लो चुडाएर हिँडिरहेको अवस्था छ। तर त्यस्तो होइन, यो चाहिँ जलथल जङ्गल हल्दीबारीको हो, त्यो भएको कारणले गर्दा हल्दीबारीको एउटा राम्रो स्रोत बन्न सक्छ र जलथल जङ्गललाई हामीले बनाएर लान सक्ने भने हामीले यसलाई सेकेन्ड सौराको रूपमा विकास गर्न सक्छौँ। यो चाहिँ झन्डै 6,300 हेक्टर जमिनमा फैलिएको चाहिँ जङ्गल हो। यो ठुलो झापाको सबैभन्दा ठुलो जङ्गल भएकोले गर्दा यसलाई हामीले खुल्ला चिडियाखानाको रूपमा पनि विकास गरेर लान सक्छौँ। अब हामीले पटक पटक सङ्घीय सरकार प्रदेश सरकारसँग पनि अनुरोध गरौँ गरिराखेका थियौँ। त्यो भएको कारणले गर्दाखेरि अब हामी पनि यसलाई केही बनाएर लानुपर्छ भन्ने गरेका छौँ। यसलाई हामीले विकास गरेर लान सक्ने हो भने यो चाहिँ नेपालको सेकेन्ड सौराको रूपमा दोस्रो सौराको रूपमा हामीले विकास गर्न सक्ने गरेको सम्भावना छ त्यहाँ।
त्यो सम्भावनालाई आज यहाँहरूले प्रस्तुत गर्दै गरेको नीति कार्यक्रम र बजेटले समेट्छ
छ। हामीले निरन्तरता दिने भनेपछि हामीले चाहिँ त्यो त हाम्रो परिगो नि, हामीले त्यसलाई अहिले जङ्गलको आवधिको सिमानाबाट द्रोणाचार्य प्रत्येक सडक भनेर हामीले निर्माण निरन्तरता गरिराखेका छौँ।
अब यहाँ चाहिँ निर्वाचित भएर यो 4 वर्षसम्म आम नागरिकको जनप्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्दै गर्दा, उपाध्यक्षका रूपमा प्रतिनिधित्व गर्दै गर्दा स्रोत भएन, यो काम चाहिँ हल्दीबारी गाउँपालिका क्षेत्रमा गर्नका लागि अत्यन्तै आवश्यक थियो, गर्न सकिएन भनेर लागेको काम के छ उपाध्यक्षजी?
अब यस्तो छ, तपाईँको चाहिँ स्रोत त हामीलाई कहिले पनि पुग्दैन। अब मैले निर्वाचित भएर आइसकेपछि जनताले मलाई एउटा गोठालाको रूपमा काम गर्नको लागि मलाई जुन जिम्मेवारी दिनुभएको थियो, मैले राम्रै गरी हल्दीबारी गाउँपालिकाको यो कार्यकालमा राम्रै गरी हामीले चाहिँ मेरो व्यक्तिगत रूपमा भन्नुपर्दा काहीँ कतै हामी 2 पैसा 4 पैसामा पनि लोभिएनौँ, निरन्तरता काममा लाग्यौँ। हामीले प्रचारभन्दा पनि व्यावहारिक रूपमा अहिले हामी काम गर्ने जिम्मेवारी पाउँदा कामबाटै हामीले चाहिँ परिणाम दिएका छौँ। बाहिर के कस्तो छन्, बाहिर कसरी मान्छेले बुझेको थाहा छैन, तर हल्दीबारीको समग्र विकास निर्माणको काममा मैले मेरो दलले तपाईँको यसको नेतृत्व गरेको छ र हामीले काहीँ कतै जनताहरूलाई काहीँ कतै कमी कमजोरी नगरिकन तपाईँको चाहिँ जनताहरूलाई जति गऱ्यौँ हामीले सन्तोषजनक तरिकाले गरेका छौँ। अब त्यो यहीँ भूगोलको जनताहरूले बुझ्ने विषय हो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हल्दीबारीमा जति पनि काम भएका छन् तपाईँको चाहिँ पारदर्शिक हिसाबले भएका छन्, गलत काम भएका छन् भने हामीले चाहिँ त्यो कामलाई रोकेर त्यसलाई सच्याएर तपाईँले हामीले जानेसम्म गरेका छौँ। अब कहिले चाहिँ कतिपय कुराहरू चाहिँ अब हामीले आफूले आफूलाई पनि सिकाउँदै जानुपर्ने, हामीसँग अहिले आएका जनशक्तिहरू पनि कतिपय भर्खर नयाँ जनशक्तिहरू भएको कारणले गर्दा कामको अनुभवको कारणले कहाँ कहाँ केही केही समस्या आएका छन्, समस्या भएका छन्, समस्या छैनन् भनेर भन्ने कुरा होइन, तर त्यो चाहिँ कस्तो भने जानेर भन्दा पनि नजानिकन अन्जानमा आएका समस्याहरू छन्, त्यसलाई हामीले अहिले सुधारेर अघि बढाइरहेको अवस्था छ। अब रह्यो हाम्रो थुप्रै चिजहरू, हजुरले भने जस्तो अभावको कारणले हामीले अघि पनि मैले भने जलथल जङ्गललाई एउटा खुल्ला चिडियाखानाको रूपमा विकास गर्न सक्ने भने त्यहाँ हजारौँ मान्छेले रोजीरोटी पाउन सक्ने, यो 3 नम्बर झापाको दक्षिण क्षेत्रको एउटा मुहार परिवर्तन यो जङ्गलले गर्न सक्छ जलथल जङ्गलले, र यो जङ्गल एउटा चाहिँ झापाको एउटा सम्पत्तिको रूपमा विकास हुनसक्छ। भोलि यसलाई चाहिँ खुल्ला चिडियाखानाको रूपमा विकास गर्ने भने नजिकैको देश भारतबाट तपाईँका चाहिँ बङ्गलादेशहरूबाट पनि पर्यटकहरू हामीले तान्न सक्ने गरेको स्थिति बन्छ। हामीले नेपालकै आन्तरिक पर्यटकहरू लाखौँ पर्यटकहरू चाहिँ यो जलथल जङ्गलले चाहिँ तान्न सक्छ। त्यो भइदियो भने यहाँ चाहिँ भोलि 100 होटलहरू व्यवसायहरू चल्न सक्छन्, कयौँ मान्छेले रोजीरोटीहरू पाउन सक्छन्। हाम्रो ध्यान त्यतातिर केन्द्रित हुनुपर्छ र आगामी दिनमा यसलाई हामीले व्यवस्थित गरेर हामी त्यसलाई चाहिँ अगाडि बढाउनेछौँ।
उपाध्यक्षज्यू, हामी कार्यक्रमको अन्त्यमा छौँ, यहाँ आज अलिक धेरै व्यस्त पनि हुनुहुन्छ, आज गाउँ सभा छ, बजेट नीति कार्यक्रमहरू यहाँहरूले ल्याउँदै हुनुहुन्छ, सभा गर्दै हुन्छ, प्रस्तुत गर्दै हुनुहुन्छ, त्यो व्यस्तताका बिच पनि यहाँले हामीसँग कुराकानी गर्दै रहनु भएको छ। यो गरेको अवस्थामा अन्त्यमा आफ्नो पालिकावासी यो रेडियो सुन्दै गर्नुहुने आम नागरिकलाई यहाँको तर्फबाट थप सन्देश के छ?
म यही चाहिँ रेडियो भिजनबाट म अनुरोध गर्न चाहन्छु, हामीले अहिले चाहिँ अन्तिम वर्ष हाम्रो कार्यकालको अन्तिम हामीले नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा छौँ। हामीले सही ढङ्गबाट सही तरिकाले जनताको आवश्यकतालाई बुझेर हामीले यो बजेट निर्माण गर्नेछौँ र हामीले यस वर्ष हामीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई महत्त्वपूर्णका साथ लिएका छौँ। हामीलाई एउटा कोभिड जस्तो भाइरलले अहिले वास्तवमा भन्यो भने हामी कति कमजोर रहेछौँ, यो दुनियाँ यो कति कमजोर रहेछ, आज चाहिँ विश्वमा बादशाहको रूपमा स्थापित भएका शक्तिशाली राष्ट्रहरूलाई पनि यो कोभिडले चाहिँ खानको लगाइदिएको अवस्था छ भने हामी त अब के नै गर्न सक्थ्यौँ र त्यो भएको कारणले गर्दा म सबै आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई म यो अनुरोध गर्न चाहन्छु, हामीले यसबाट कतिपय कुराहरू तपाईँको इच्छा चाहना अनुसारको काम गर्न सक्यौँ सकेनौँ, तर हामी अलिक बढी कोभिडको कारणले पनि हामीलाई कतिपय कुराहरूमा समस्या भएको छ। म अनुरोध गर्न चाहन्छु हामीले गरेका कामहरू म यसलाई सही मूल्याङ्कन गरिदिनु होला, तपाईँहरूको पनि साथ सहयोगको उत्तिकै आवश्यकता छ, तपाईँले यसलाई नजिकबाट सहयोग गरिदिनु होला। र अन्य 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 म के भन्न चाहन्छु भन्दा यो कोभिडको कारणले गर्दा अहिले निकै समस्याहरू परेका छन्, हल्दीबारीभित्र पनि सयौँ मान्छेहरूलाई कोभिड भाइरसले भेटेर हामी अहिले चाहिँ धेरै साथीहरू अहिले कोही साथीहरू होम आइसोलेसनमा बसिरहनु भएको छ, म सबै होम आइसोलेसनमा बस्नुभएका सम्पूर्ण चाहिँ कोभिडका बिरामी साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। कोही साथीहरू यो कोभिडको कारणले गर्दा कोभिडले नै कोभिडलाई जित्न नसकेर उहाँहरू बित्नु भएको छ, उहाँहरूप्रति म हार्दिक संवेदना प्रकट गर्न चाहन्छु, हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु उहाँहरूप्रति। त्यो भएको कारणले र हामीले बनाएका नीति तथा कार्यक्रम बजेटहरूमा तपाईँहरूलाई नि छोएर हामीले जनताहरूलाई हेरेर यहाँका भूगोललाई हेरेर यहाँको खास वास्तविक आवश्यकतालाई हेरेर हामीले आज निर्माण गर्दैछौँ, म यही भन्न चाहन्छु। र विशेष मेरो आफ्ना केही कुराहरू म अहिले हतारमा पनि थिएँ, तपाईँको चाहिँ फोन आउँदा आउँदै बाटोमा मोटरसाइकल रोकेर मैले चाहिँ मलाई एउटा कुरा गर्ने अवसर मिलाइदिनु भयो, मैले चाहिँ म गाउँपालिकातिरै गइरहेको थिएँ, म विशेष रेडियो भिजन परिवारलाई मेरो आफ्ना कुराहरू केही राख्ने अवसर मौका दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु। हस् धन्यवाद।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी। हल्दीबारी गाउँपालिकाले आज कस्तो बजेट ल्याउँदैछ, हल्दीबारी गाउँपालिकाका आवश्यकता, गाउँपालिका क्षेत्रका नागरिकका आवश्यकता के हुन्, ती आवश्यकतालाई कसरी सम्बोधन गरिँदैछ भन्ने सन्दर्भमा आजको अङ्कमा कुराकानी गर्नुभएको छ। आज देशैभरका सबै गाउँपालिकाहरूले बजेट ल्याउँदैछन्। आगामी आर्थिक वर्ष 2078-79 लागि सबै स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन्। अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आफ्नो सभामा प्रस्तुत गर्न लागेका छन्। कतिपय स्थानीय तहले असार 10 गते अघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गरिसकेका छन्। केही स्थानीय तहले बल्ल नीति कार्यक्रम पेश गरी बजेट सभामा पेश गर्ने तयारी गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार 10 गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ। स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐन समेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार 10 गते भित्र पेश गर्न आग्रह गरिसकेको छ। सङ्घीय सरकारले जेठ 15 गते, प्रदेश सरकारले असार 1 गते र सबै स्थानीय सरकारले असार 10 गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। सङ्घीय र प्रदेश सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारको समानीकरण अनुदान, समपूरक राजस्व बाँडफाँडबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन्। मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहको आफ्नै स्रोतका आधारमा असार 10 गतेभित्र स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो। सङ्घीय र प्रदेश सरकारले कोरोनाबाट सिर्जित समस्या समाधान गर्ने, स्वास्थ्य पूर्वाधार तयार गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याएका छन्। स्थानीय तहले पनि आगामी वर्षका लागि संघीय र प्रदेश सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्न लागेको नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ। यस वर्ष स्थानीय तहले यस अगाडिका अधुरा योजना कार्यान्वयन स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष भएकाले निर्वाचनका क्रममा जनता सामु गरिएका वाचा पूरा गर्ने आवधिक योजनालाई कार्यान्वयन गर्ने गरी बजेट ल्याउन लागेका छन्। त्यस्तै कोरोनाबाट सिर्जित समस्या समाधान र स्थानीय विकास निर्माण स्थानीय तहहरूको प्राथमिकतामा परेको छ र आज सबै पालिकाहरूले बजेट ल्याउँदैछन्। जनताका लागि स्थानीय सरकारहरूले गरेका अधुरा योजनाहरूलाई पुरा गर्नका लागि र जनताको अपेक्षा सम्बोधन गर्नका लागि सबै पालिकाहरू सफल बनुन्। रेडियो भिजनको तर्फबाट सबै पालिकाका लागि शुभकामना पनि व्यक्त गर्छौँ र आजका लागि जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम यति नै। अर्को महिनाको अर्थात् साउन महिनाको 10 गते बिहान यसै गरी हल्दीबारी क्षेत्रका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।